ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر وافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے میانمار کے مسلمانوں کا قتل عام، محرکات اور مقاصد۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ یہ ناظرین، 21ویں صدی میں جب دنیا اپنے آپ کو متمدن اور تہذیب یافتہ کہلاتے نہیں تھک رہی ہے، ایسے میں اپنے آپ کو تہذیب و تمدن کا چمپئن کہلانے والوں کی مجرمانہ خاموشی کے زیر سایہ میانمار میں صفاقی، درندگی، بربریت، وحشیگری کی ایک ایسی داستان لکھی جا رہی ہے جو تاریخ میں ہمیشہ ہمیشہ کے لیے انتہائی سیاہ کارناموں میں ثبت ہو کر رہ جائے گی۔ پچھلے کئی ہفتوں سے میانمار یا برما کے مغربی علاقوں میں انتہا پسند بودھسٹوں اور حکومتی پولیس اور فوج کے ہاتھوں نہت تھے بے گناہ مسلمانوں کا، جن میں خواتین، بچے، بوڑھے، جوان، مرد، عورت سبھی شامل ہیں، انتہائی صفاقی سے قتل عام کیا جا رہا ہے۔ حملہ آور گروہ در گروہ آبادیوں پر حملہ کرتے ہیں، لوگوں کے گھروں کو آگ لگاتے ہیں اور گھروں سے باہر نکل کر بھاگنے والوں کو پکڑ پکڑ کر قتل کیا جاتا ہے۔ ان کے جسم کے ٹکڑے ٹکڑے کیے جاتے ہیں اور پھر اجتماعی طور پر جسموں کے ان ٹکڑوں کو آگ لگا دی جاتی ہے۔ حتیٰ بے گناہ مسلمانوں کے جسموں کو، جنہیں روزے کی حالت میں تحتیق کیا جا رہا ہے، قتل کرنے کے بعد درختوں اور کھمبوں پر لٹکا دیا جاتا ہے۔ بربریت کا یہ ننگا ناچ یہیں پر ختم نہیں ہوتا۔ وہ مسلمان جو حملہوروں کے حملوں سے بچ کر نکل بھاگنے میں کبھی کامیاب ہو جاتے ہیں تو میانمار کی حکومت کے فوجی ہیلی کاپٹر ان پر اوپر سے گولیاں برساتے ہیں۔ غرض کے عرصہ حیات برمی مسلمانوں پر تنگ کر دیا گیا ہے اور انہیں اپنی جان بچانے کا کہیں سے راستہ نہیں مل رہا ہے۔ اگر وہ کہیں سے نکل بھاگنے میں کامیاب بھی ہو گئے ہیں تو انہیں رہنے کے لیے نہ تو کیمپ مہیا ہے اور نہ ہی آب و غذا۔ عالمی انسانی اداروں کا کہنا ہے کہ میانمار کی حکومت متاثرین کے لیے امدادی سامان لے جانے کی بھی اجازت نہیں دے رہی ہے۔ ستم تعریفی یہ ہے کہ تاریخ کے اتنے گھناؤنے اور بھیانک جرائم امریکہ اور مغربی ملکوں کی نیز ان کی اتحادی عرب حکومتوں کی خاموشی کے زیر سایہ ہو رہے ہیں، اور تو اور وہ نام نہاد مسلم ممالک جو عوام کی حمایت کے بہانے شام میں دہشت گردوں کو ہر طرح سے ہتھیار اور پیسہ فراہم کر کے نہ صرف شامی عوام کی حمایت نہیں کر رہے بلکہ شامی عوام کو دہشت گردوں کے رحم و کرم پر چھوڑ دیا ہے اور ان کا خون بہایا جا رہا ہے، وہی سعودی عرب، قطر اور ترکی جیسے ممالک میانمار میں مسلمانوں کے قتل عام پر مانخیز خاموشی اختیار کر کے میانمار کی حکومت اور انتہا پسند بودھسٹوں کے حوصلوں اور ان کے مجرمانہ اقدامات کو مہمیز دے رہے ہیں۔ مگر آج بھی دنیا میں بیدار ضمیر انسانوں کی کمی نہیں۔ حکمراں بے غیرتی، بے حمیتی اور مصلحت پسندی اور اپنے تخت و تاج کی حفاظت میں منافقت کے شکار تو ہو سکتے ہیں، لیکن رائے عامہ بیدار ہے اور اس نے میانمار کے انسانی المیہ پر بھی کھل کر احتجاج کیا ہے اور یہ سلسلہ جاری ہے۔ اب تو اقوام متحدہ نے بھی میانمار میں انسانی المیہ بپا ہونے اور مسلمانوں کی نسلی صفائی کے خطرے کی بابت خبردار کیا ہے اور میانمار کے مسلمانوں کے قتل عام کی تحقیقات کا مطالبہ کیا ہے، لیکن جس طرح میانمار کے مسلمانوں کو چن چن کر مارا جا رہا ہے اور مغربی ذرائع ابلاغ اور ان کے حکمران خاموش تماشائی بنے ہوئے ہیں اور اب عرب حکومتوں کے مسلم حکمرانوں کے بھی کان پر جوں تک نہیں رینگ رہی ہے، اس سے بات واضح ہو جاتی ہے کہ یہ قتل عام استکبار اور ان کے اعلی کاروں کی اماں پر ہی اور بہت ہی منظم انداز میں کیا جا رہا ہے۔ اس طرح کے قتل عام کے پیچھے کیا مقاصد، محرکات اور مقاصد ہو سکتے ہیں؟ اور بھی بہت سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے معزز مہمانوں سے۔ ہم نے اس موضوع پر گفتگو کرنے کے لیے اپنے اسٹوڈیو میں دعوت دی ہے سیاسی امور کے ماہر جناب سید علی شہباز صاحب کو۔ ہمارے دہلی اسٹوڈیو میں موجود ہوں گے ممتاز دانشور اور مسلم رہنما پروفیسر تسلیم رحمانی، اور اسی طرح ہمارے لندن اسٹوڈیو میں موجود ہوں گے عالم امور کے ماہر جناب ڈاکٹر عنایت اللہ اندرابی۔ لیکن آغاز کرتے ہیں اسٹوڈیو میں موجود مہمان جناب علی شہباز صاحب سے۔ السلام علیکم جناب۔
وعلیکم السلام ورحمۃ اللہ۔
علی شہباز صاحب،
فرمائیے۔
ظلم و ستم کی ایک داستان رقم کی جا رہی ہے میانمار میں،
صحیح.
اور جس طرح سے بربریت اور صفاقی اور درندگی کا مظاہرہ کیا جا رہا ہے، ظاہر ہے کہ زبان گنگ رہ جاتی انہیں بیان کرنے سے. آپ نے اندازہ لگا ہوگا کہ میں اپنی ابتدائی میں اپنے وہ جملے نہیں استعمال کر پا رہا تھا اور الفاظ نہیں استعمال کر پا رہا تھا جو ان درندگی کو بیان کر سکیں. پر میں آپ سے یہ پوچھنا چاہوں گا کہ کیا مقاصد اور کیا محرکات اور کیا عزائم ہو سکتے ہیں پس پردہ اس طرح کے بہیمانہ قتل عام کے پیچھے.
بسم اللہ الرحمن الرحیم. ناظرین کی خدمت میں سلام عرض کرتا ہوں. اور واقعی جو ہے تسلیت کا موقع ہے یہ, چونکہ امت اسلامیہ پہ ایک بہت بڑا المناک واقعہ پیش آ رہا ہے. جیسا کہ آپ نے جو ہے بیان کیا, واقعی جو ہے رونگٹے کھڑے ہو جاتے ہیں انسان کے, جو بربریت وغیرہ جو وہاں پہ ہو رہی ہے میانمار میں, برما میں مسلمانوں کے خلاف. اچھا یہ جو ہے مثلا اس کو تنہا نہیں سمجھ سکتے آ کے ایک بالکل آئسولیٹڈ انسیڈنٹ یا بالکل ایسا واقعہ کہ جو ہے کسی چیز سے ربط نہ ہو, بلکہ یہ جو ہے بہت بڑی سازش ہے مسلمانوں کے خلاف. اور جس سازش کے جو محرکات ہیں اس کے پیچھے جو عوامل ہیں جو عناصر ہیں وہ جو ہے اس کا تعلق جو ہے کہاں کہیں گے امریکہ سے, امریکہ کے جو ہے نوکروں سے وابستگی ہے اسے. چونکہ آپ نے جو ہے بہت اچھا اشارہ کیا کہ یہی طاقتیں جو شام میں ایک خون کی ہولی رچائے ہوئے ہیں, شام میں جو ہے قتل عام ہو رہا ہے مسلمانوں کا, اور ساتھ ہی ساتھ جو ہے وہ اپنے آپ کو جو مسلمان کہتے ہیں, اسلام کا دعویٰ کہتے ہیں, مثلا جو ہے سعودی عرب ہے, ترکی ہے, قطر ہے اور دوسرے ممالک, وہ جو ہے اس یہاں پہ میانمار کے مسلمانوں کے بارے میں بالکل خاموش, بالکل جو ہے ساکت ہیں. اس میں جو ہے ایک بار پھر دوبارہ جو ہے انسانیت کو وہ المناک واقعہ جو ہے آج سے تقریباً 700 سال پہلے چنگیز خان کے دوروں میں ہوئے تھے, وہ اس کی یاد تازہ ہو گئی. چونکہ چنگیز خان کا جب حملہ ہوا تھا, چنگیز خان بھی جو ہے بدھسٹ تھے, بدھائی تھے, بدھائی مزہ رکھنے والے تھے. کہا جاتا ہے کہ بدھائی مزہ رکھنے والے عموماً جو ہے امن پسند, صلح پسند لوگ ہوتے ہیں, لیکن جو ہے چنگیز خان کی بربریت جو ایک بدھسٹ مذہب کے جو ماننے والے تھے وہ تاریخ کے صفحات میں جو ہے آیا ہے. کس قسم کا انہوں نے ہولناک جو ہے کھیل کھیلا تھا اور کس قسم کے جو ہے انسان بے قصور انسانوں کا جو ہے کچھ تو کشتار کیا تھا انہوں نے. یہاں سے دیکھیے آپ نے تقریباً چین کے حدود سے لے کر بغداد تک جو واقعہ جو واقعات پیش آئے وہ واقعات جو ہو سکتا ہے چھوٹے پیمانے پر میانمار میں جو ہے اسی کی جو ہے تاریخ جو اس کو دہرا رہی ہے. کیونکہ میانمار کے جو مسلمان ہیں وہ جو وہاں کے اصل باشندے ہیں, ارکان کے رہنے والے ہیں, کوئی مہاجر وغیرہ نہیں ہے وہاں پہ. تقریباً کہا جاتا ہے کہ جو ہے تقریباً 1200 سال سے آباد ہے, بلکہ اوائل انقلاب کے بعد دوسری صدی ہجری, بلکہ دوسری صدی کے ہجری کے نصف میں تو مسلمان جو وہاں سے جو تاجر آئے تھے اراکان میں اور آ کے وہاں سے رابطہ جو اختیار کیا اور وہاں کے لوگوں کو جو ہے اسلام سے مشرف کیا, انہی کی جو ہے اولاد ہیں, انہی کی نسل ہیں, انہی کے وہیں کے رہنے والے ہیں. اور رہا کہا جاتا ہے کہ برما کے جو لوگ ہیں, برما کی حکومت ہے وہ جارحانہ حکومت ہے, وہ جو ہے حکومت ایسی حکومت ہے کہ جو وہاں پہ قبضہ کی ہے. تو دیکھیے تاریخ کے صفحات کو اٹھا کے دیکھیں آپ, 1784 میں برما کی حکومت پہلی مرتبہ جو ارکان پہ حملہ کیا اور ارکان کو اپنے قبضے میں لے لیا. اس سے پہلے ارکان جو ایک مستقل ریاست تھی, ارکان کے جو ہے جو تہذیب تھی, جو فرہنگ تھی, جو وہاں کا جو کلچر وغیرہ تھا وہ ہندوستان کے جو حدودی علاقے ہیں, سرحدی علاقے ہیں, ان سے ملتا جلتا تھا, آسام وغیرہ یا خود اپنے بنگال وغیرہ سے, اور آپس میں جو تعلقات وغیرہ بھی تھے. حتیٰ کہ خود جو ہے لفظ ارکان یہ قدیم پالی لفظ ہے, جو پالی زبان جو سنسکرت وغیرہ کا جو رشا تھا اس زمانے ہوا کرتی تھی اس ارکان ہے. تو اس سے لہٰذا یہ جو ہے ان کے تجارتی تعلقات تھے, ان کے سیاسی تعلقات تھے, ان کے سماجی تعلقات تھے, اور اسی طریقے سے اسلام پھیلتے گیا, اسلام گسترش ہوتی گئی, مسلمان وہاں سے مہاجرت کیے بنوانے میں تجار, اور وہاں کے جو لوگ جو لوکل آدمی وغیرہ تھے, وہاں کے جو محلی لوگ تھے وہ اسلام سے مشرف ہوئے اور اسلام پھیلتے گیا. اور رہا 1784 میں برما کے جو حکمران ہیں انہوں نے جو ہے ارکان پہ حملہ کیا اور قبضہ کیا. پھر اس کے بعد میں جو ہے ایک صدی بعد برطانیہ کا حملہ ہوا, برطانیہ جو ہے تمام برما پہ قبضہ ہو گیا, اور وہاں پہ جو ہے تقریباً 1946 تک برطانیہ کے قبضے میں جو ہے برما رہا, برما کو آزادی دی گئی, آزادی کے بعد بھی اختیارات تھے وہاں پہ بھی جو مسلمان اختیارات تھے. اور رہا اس علاقے میں, اس منطقے میں, ارکان میں, تقریباً جو ہے کہا جاتا ہے کہ 30-35% وہاں کے جو باشندے مسلمان ہیں, اس کا مطلب اچھی خاصی تعداد ہے, اس کو بالکل ایک مائنورٹی نہیں کہا جا سکتا. تو رہا 1962 میں جو ملٹری کودتا ہوئی رنگون میں, ہونے کے بعد ملٹری حکومت آئی, وہاں سے ان کے مسائل کا آغاز ہوا. پھر 1978 میں جو جنتا ملٹری جنتا آئی, انہوں نے جو ہے اور اس کو خراب کر دیا, انہوں نے جو ہے اس کو شہ دیا, اس کو جو ہے مسئلہ تحریک کیا اور ایسے عناصر کو جو ہے لے کے آیا جو مسلمانوں کا جو ہے ناک کا خون جو ہے بہانے پہ آمادہ تھے. اور رہا تاکہ جو اپنے آپ کو مذہبی کہتے ہیں, یہاں کے وہاں کے جو کیا کہیں گے جو مانکس وغیرہ پریسٹ وغیرہ ہے, جو اپنے آپ کو دعا کرتے ہیں کہ مذہبی شخصیات ہیں, مذہبی عناصر ہیں, وہ خود جو ہے اس تحریک میں شامل ہے اور وہ جو ہے اپنے اشتعال انگیز بیانوں سے مسلمانوں کا جو ہے خون بہانے پہ لوگوں کو جو ہے آمادہ کر رہے ہیں.
بہت شکریہ. اس وقت چلتے ہیں دہلی اسٹوڈیو جہاں پر موجود ہیں, جیسا کہ میں نے عرض کیا کہ عالمی امور کے ماہر اور مسلم رہنما تسلیم رحمانی صاحب. رحمانی صاحب السلام علیکم.
وعلیکم السلام جناب.
تسلیم رحمانی صاحب, جیسا کہ ابھی ہمارے شہباز صاحب فرما رہے تھے کہ چنگیز خان بھی بدھسٹ تھا, کیا آپ نہیں سمجھتے کہ میانمار میں جو کچھ ہو رہا ہے اس سے تو روح چنگیزی بھی شرمندہ ہو گئی ہوگی؟
آپ نے بالکل صحیح فرمایا, میانمار سے جو خبریں آ رہی ہیں مستقل, اور جو رابطے خود ہم نے میانمار میں قائم کرنے کی کوشش کی ہے ارکان وغیرہ میں, اس سے یہ صاف ظاہر ہو رہا ہے کہ وہاں کی جو حکومت ہے اور وہاں کے کچھ مذہبی رہنما, سیکیورٹی کی ایجنسیز, یہ سب مل کے بڑے منصوبہ بند طریقے سے مسلمانوں کا قتل عام کر رہے ہیں. جو صدر وہاں کے ہیں ملٹری جنتا,
بظاہر کچھ تکنیکی خرابی کی وجہ سے ہمارا رابطہ صحیح طریقے سے برقرار نہیں ہو پا رہا ہے دہلی اسٹوڈیو سے. ہماری کوشش ہوگی کہ رابطہ صحیح طریقے سے برقرار ہو. بہرحال ہماری گفتگو جاری ہے, چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں بین الاقوامی امور کے ماہر ڈاکٹر عنایت اللہ اندرابی. اندرابی صاحب السلام علیکم.
وعلیکم السلام.
اندرابی صاحب, آپ کے کیا تاثرات ہیں تاریخ کے اس بدترین اور گھناؤنے جرائم پر؟
بسم اللہ الرحمن الرحیم. دیکھیں اس میں کچھ باتیں جو ہیں وہ ابتدائی نوٹ کرنے کی ہیں. وہ یہ کہ یہ جو ہو رہا ہے وہاں پہ, جو کلنگز اور جو کچھ خون چل رہا ہے وہاں پہ, اس کی چونکہ برما کے وہاں اخبارات اس کا ذکر نہیں کر رہے ہیں, برما کی حکومت اس کی ریسپانسبلٹی نہیں دکھا رہی ہے, تو اس کے بارے میں بہت ہی ایک بلیک آؤٹ بالکل ہے. یعنی یہاں برطانیہ کے اخبارات, باقی کوئی اس کا کوئی ذکر نہیں کر رہا ہے, بالکل ایک سوشل میڈیا پہ سب کچھ چل رہا ہے. کچھ کہہ رہے ہیں کہ ہزاروں مارے گئے, کچھ کہہ رہے ہیں کہ سینکڑوں مارے گئے. اب میرے پاس جو فوٹوز وغیرہ آ رہے ہیں وہ تو بس آپ ان کی طرف دیکھ نہیں سکتے. یعنی اب بالکل جیسے آپ نے فرمایا, وہ تو روحی چنگیزی کو بھی وہ بھی شرمندہ ہوتی ہے. یعنی وہ تو بہت ہی دل دوز اور بہت ہی ان کی طرف دیکھا نہیں جا سکتا. جو فوٹوگرافس آ رہے ہیں دریاؤں کے کنارے پہ, جو مردہ لوگ ہیں, مرد عورتیں ہیں, تو یہ سارا کچھ ہے. لیکن ایک جس طرح جہاں جو واقعات ہوتے ہیں پورے فیکٹس اینڈ فگرز ہمارے سامنے ہوتے ہیں, تو اس طرح سے اس میں بہت ہی زیادہ پکچر ابھی کلیئر نہیں ہے. حالانکہ یہ بالکل صاف ہے کہ ہزاروں کی تعداد میں لوگ جو ہے ڈسپلیس ہو گئے, اپنے بے گھر ہو گئے. اب بنگلہ دیش کو ہی لیجئے, وہاں کی صدر کل انٹرویو دے رہی تھی ایک عرب چینل کو, تو اس نے خود کہا کہ 300,000 مہاجر وہاں پہ ہیں, لیکن کچھ ایسٹیمیٹس کے مطابق 500,000 مہاجر بنگلہ دیش میں ہیں, انڈیا میں مہاجر چلے گئے ہیں. تو یعنی بے گھر ہونے والوں کی تعداد تو بہت زیادہ ہے, اور کتنے مارے گئے یہ بھی کافی اس میں یعنی کافی لوگ مارے گئے اور کیا کیا ہوا. لیکن میں یہ گزارش کروں گا کہ میں یہ سمجھنا چاہتا ہوں کہ یہ سارا جو ہو رہا ہے اور اس پر جو چپ سادھی جا رہی ہے, جیسے آپ نے ذکر کیا بین الاقوامی طاقتوں کا, یا اس کے بغیر جو مسلم کازز کے ٹھیکیدار بنے بیٹھے ہیں, جیسے آل سعود ہیں جو دنیا بھر میں پیسے اور اپنے فتاوا اور کیا کیا ایکسپورٹ کرتے ہیں مسلمانوں کے کاز کے ساتھ, اپنا وہ ان کی علمبرداری کرنے کے لیے. اب ابھی میں ایک دوست نے مجھے فون کیا, اس نے کہا کہ ابھی 2-3 دن پہلے ہر سعودی شہری کو ایک ایس ایم ایس ملا تھا بادشاہ کی طرف سے کہ آپ شام کے مسلمانوں کی مدد کیجئے. اب وہاں آپ دیکھیں کہ شام اور بحرین, یعنی کیا اس میں, یعنی شام کے مسلمانوں کی مدد اور بحرین میں حکومت کی مدد, تو یہ چیزیں جو ہیں اب اس سے زیادہ ہی واضح ہو گیا कि ये लोग जो इतना बंद बैठे हैं ठेकेदार और चैंपियन, तो इनका इस वक्त बर्मा पर इनका क्या रोल है। तो ये सारी सूरत हाल से ये हो रहा है कि मामले में बहुत इबहाम है डेटा के ताल्लुक से, यानी फैक्ट्स एंड फिगर्स के ताल्लुक से कि वहां पर कितने मारे गए और क्या कुछ हुआ। लेकिन सूरत हाल जो वहां की है बहुत ही अलार्मिंग है। आपके दिल्ली के मेहमान और ज्यादा बेहतर कह सकते हैं इससे कि इंडिया के साथ बहुत ही बराह रास्त उनका ताल्लुक है, बल्कि मुझे लगता है कि आसाम में जो कुछ होने लगा है वो उसी का फॉल आउट है। आसाम में तकरीबन यही कुछ हो रहा है जो बर्मा में हो रहा है इस वक्त। लेकिन मेरी ये गुजारिश थी कि ये मैं जरा समझ रहा हूँ, कि समझने की कोशिश कर रहा हूँ। इंशाल्लाह आपसे फिर आपकी तरफ मैं फिर आ जाऊंगा तो मैं कुछ अपने इब्तदाई इस पर कुछ असेसमेंट आप तक पहुंचाऊंगा कि ये मामला आखिर ये हो क्या रहा है और इस पर खामोशी क्यों है। ये किस चीज का पता दे रही है, यानी ये किस चीज का हमें पेशखीमा लग रहा है। मैं जरा इस पर भी कुछ इंशाल्लाह बात करूंगा अगर आगे बात करने का कुछ मौका मिले।
जी बहुत शुक्रिया आपका। चलते हैं दिल्ली स्टूडियो, अगर देखते हैं आवाज की कैफियत बेहतर हुई तो हम गुफ्तगू जारी रखते हैं। बहरहाल तस्नीम रहमानी साहब, मेरी आवाज पहुंच रही है आप तक? हमारे साथियों ने इतला दी कि आवाज की कैफियत अभी बेहतर नहीं हुई, बहरहाल कोशिश जारी। शहबाज साहब आप क्या फरमाएंगे कि अभी जैसा कि हमारे लंदन स्टूडियो के मेहमान ने फरमाया कि मीडिया ने बिल्कुल ब्लैकआउट कर रखा
है। तो उनका खत मकसद ये है, तो चाहते हैं कि जो है राय आना, जो पब्लिक ओपिनियन है, वर्ल्ड पब्लिक ओपिनियन जो है आगा ना हो।
बात सिर्फ बर्मा की मीडिया की नहीं है।
हाँ हाँ,
वो मीडिया, वो जराय बिलाग जो अपने को इंसानी हकूक का लंबदार कहते हैं।
हाँ हाँ, तो ही तो मैं कहना चाह रहा हूँ कि आपकी खिदमत में कि मसलन देखिए, आप मसला शाम के ले लीजिए, आप शाम के ऊपर इतना फोकस किया गया है, हत्या के जो है वहां के कुश्तों की तादाद जो रोजाना बिल्कुल एस्ट्रोनॉमिकल फिगर बताया जा रहा है। मसलन जो है तकरीबन 2-3 हजार से शुरू किए, अब कहा जाता है कि 19 हजार मारेगा शाम में। हालांकि जो है हकीकत नहीं है, ये शाम में मरने वालों की तादाद इतनी ज्यादा नहीं है इसमें, और ना जो है हुकूमत की तरफ से मारे जा रहे हैं, बल्कि जो है हुकूमत के खिलाफ जो वहां पर कार्रवाई हो रही है, दहशतगर्द जो अनाज जो घुसे हुए हैं तुर्की की, सऊदी अरब दूसरे ममालिक की मदद से, अमरीका की मदद से हथियारों की जो है सप्लाई हो रहे हैं, उन्होंने जो है खतनाम जो है पब्लिका किया है। अगर मरने वालों की तादाद अगर ज्यादा भी है तो जो है तकरीबन 80% जो है उन्हीं के हाथ में मारेंगे। लेकिन उसके वकरा देख लीजिए आप, ये अमेरिका का जो मीडिया है, ये अरब मीडिया है, ये बर्मा के बारे में बिल्कुल साकेत है, बिल्कुल जो है खामोश है, बिल्कुल ये नहीं कह रहा। जैसा कि खुद अंदराबी साहब फरमा रहे थे कि जब सऊदी अरब की गवर्नमेंट SMS दे सकती है मुसलमानों की, उनका फर्ज है शाम के मुसलमानों की मदद करे, हालांकि शाम में तो जो है अच्छे खासी जो अमनियत वहां पर थी, अमनियत को खराब करने के लिए फितना बर्पा किया गया शाम में, और यहां पर जो है जब मुसलमानों की जान और माल खतरे में है, उनकी इज्जत और आबरू नामूस खतरे में है, और वहां बिल्कुल सऊदी अरब खामोश है, खतर खामोश है, और जितने भी अरब ममालिक जो अपने आप को जो है इस्लाम के ठेकेदार समझते हैं बिल्कुल साकेत खामोश है, और अमेरिका को तो इस्लाम से मुसलमानों से कोई दिलचस्पी है ही नहीं। अमेरिका तो हर हाल में चाहता है कि मुसलमान जो है हमेशा इत्तला में रहें, मुब्तला रहें, हमेशा जो है किसी मुसीबत का शिकार रहें, और हमेशा जो है अमेरिका की ये कोशिश रही है कि मुसलमानों को कमजोर और ज़ईफ बनाना चाहिए। और आप देख लीजिए बर्मा में इसको जो वहां की जो खातून जो है जिसका इतना बड़ा इनका मीडिया की सपोर्ट थी, कई सालों से जो है इनके पीछे बरतानिया की सपोर्ट थी, अमेरिका की सपोर्ट थी, और इनको जो है भरपूर जो है कहा जाता था कि ये डेमोक्रेसी के आलमबरदार हैं, और डेमोक्रेसी लेकर बर्मा में जो है आई हैं और डेमोक्रेसी बाहर करना चाहती हैं, इनको जो है जेल से छुड़ाया गया, इनको जो है हुकूमत में जो है इनको मकाम दिया गया, सब चीज दी गई, लेकिन इसके बावजूद भी ये जो मगरबी जराये में मगरबी दीदगाह से मगरबी नुक्ते नजर से जो डेमोक्रेसी के जो परचमबरदार है आलमबरदार है वो बिल्कुल साकेत हैं मुसलमानों के बारे में, उन्हीं के उनका वाकई जो है वो डेमोक्रेसी की हामी होती हैं, या उनके तरफदार जिनको लेके आए थे डेमोक्रेसी के हामी होते तो आज उन जबान तो खोलते मुसलमानों के बारे में। देखिए आप बिल्कुल एक इंसानियत का खून बहा जा रहा है वहां पे, इंसानियत का जो खतनाम किया जा रहा है, लेकिन जो है बिल्कुल साकेत है। हत्या के साथ आपने गुफ्तगू के आगाज में इशारा किया, उनको कोई इमदादी जा रहा है, इमदादी चीजें वसाइल भी नहीं पहुंच रही है उनको, क्योंकि बर्मा की हुकूमत बिल्कुल एक तरफ से बॉयकॉट की है, एक तरफ से जो है बिल्कुल महासार कर रखी है, तो उसमें किसी किस्म का जो है वो नहीं है। भागने वालों की जो फरार करना चाहते हैं उनको जो राह फरार नहीं है, और जो है ये भी कहा जाता है, ये भी हमको इतला मिली है कि जो बांग्लादेश की जो प्रेसिडेंट है शेख हसीना वाजिद, उन्होंने अपने बॉर्डर्स बंद कर दिए हैं, और जो है बहुत ही अफसोस के साथ मुझे बोलकर मैं जब पढ़ा तो वो है कि अफसोस ना मुझे कि हसीना का कहना है कि इनमें कोई टेररिस्ट अफराद है। अब बताइए जब अब हसीना जो है किस तरह रहता है, हसीना बिल्कुल बरतानिया में गालिबन बरतानिया की हुकूमत के साथ उन्होंने मिलजुल के बयान दिया है कि उनकी नजर में जब मुसलमान जो टेररिस्ट हो सकते हैं तो बताइए कि कितनी बड़ी साजिश हो रही है, क्योंकि ये सब पूरी सऊदी हरकत है, ये सब जो है अमरीका की, बरतानिया की, इसराइल की जो है पॉलिसी है, ताकि इसको बिल्कुल मुसलमानों को जो है एक खसम से एक ऐसे उसमें जो है खलफशार में रखें ताकि मुसलमान जो है मायूस नाउमीद हो जाएं। अब रहा जो है बर्मा से अगर ये चीज फैलती गई, जैसा कि खुद अंदराबी साहब ने इशारा किया, आसाम के होने वाले जो वाकया थे जो बोडोज में और मुसलमानों में वहां पर झड़पियां वगैरह हुई, और हत्या के जो है हिंदुस्तान के जो वजीर आजम है उन्होंने दौरा किया और बहुत अफसोस का इजहार किया उन्होंने, तो वाकदा इसको देखिए एक चेन कह सकते हैं, कड़ी कह सकते हैं, जो कड़ी जो है सिर्फ जो है बर्मा की हद तक महदूद नहीं है बल्कि जो है और फैल सकती है, और इसके पीछे जो है ऐसे अनासर जो है इसके अमल पैरा है जो चाहते हैं कि मुसलमान जो हमेशा मुब्तला रहे, हमेशा जो आफत व बला में मुब्तला रहे, तो लिहाजा हम मुसलमानों को चाहिए कि बर्मा के मुसलमान के बारे में वाकई जो है फिक्र वगैरह करें, वाकई कुछ इमदादी वसाइल वगैरह पहुंचाने की फिक्र करें और कुछ उनके लिए कुछ रास्ता वगैरह फराहम करें ताकि ये खलफशार से बाहर निकल आए।
जी बहुत शुक्रिया आपका। डॉक्टर अंदराबी साहब, आप देखें कि आंग सान सू ची जो इस इख्तलाफ की रहनुमाए बर्मा की या म्यांमार की, उनको अमन का नोबेल इनाम दिया गया, ये कैसा अमन का नोबेल इनाम है और कैसे इनाम लेने वाली है कि इतने बड़े पैमाने पर बहिमाना और वैशाना कत्लेआम हो रहा है और अमन के लंबरदार खामोश तमाशाई बनी बैठी है, क्यों?
देखिए आंग सान सू ची जो है वो यहाँ पे जेर तालीम थी ऑक्सफोर्ड यूनिवर्सिटी में, और यहाँ पे उसने शादी भी की, उसका बच्चा भी हुआ है, यानी उसका बेटा भी है यहाँ, जो उसका खावंद अंग्रेज है, तो वो काफी वक्त से मगरिब की चहीती रही है, और आपको ये भी मालूम होगा कि उसने तवील मुद्दत तक वहाँ बर्मा में फौजी हुक्मरानों के हाथों डिटेंशन और वो फेस किया है, वो जेल में रही हैं, और उसने इलेक्शन पहले जीते भी थे लेकिन फिर फौजी हुक्मरानों ने उनको वॉइड किया, लेकिन अब आप देख रहे हैं कि उनको रिहा किया गया, वो पार्लियामेंट में आ गई है, उन्होंने यहाँ का भी दौरा किया, तो यहाँ कहने का मतलब ये है कि एक नए बर्मा की, एक ऐसे बर्मा की जो फौजी हुक्मरानों से जो वहां निजाम चल रहा था उनसे लेकर अब आंग सान सू ची के हाथों में एक निजाम वहां वो निजाम उसके हाथों में दिया जाए जिसको बजाहिर एक जमहूरी निजाम कहा जा सकता हो, तो ये एक नए बर्मा का आगाज हो रहा है। इसमें आप देखिए हिलरी क्लिंटन वहां गई, यहां का वजीर खारजा विलियम हेग वहां गया, आंग सान सू ची यहां पर आई, तो ये सारा कुछ एक नए बर्मा का आगाज हो रहा है। नए बर्मा से मुराद, अब देखिए आप जरा, मैं आपकी इजाजत से इसको जरा थोड़ा एक्सप्लेन करूंगा, वो ये कि नए बर्मा से ये मुराद कि इस वक्त दुनिया का जो निजाम है उस निजाम का बेसिक अव्वल आखिर जो है वो पैसा है, यानी माद परस्ती, यानी इंसान, यानी ये सारा कुछ इंसान की मादी तरक्की की तरफ गामजन है, और ये सारा इसको आप फ्री मार्केट या कैपिटलिज्म जो भी आप कहें, तो आप देखते हैं कि ये वसी से वसी तर होता जा रहा है, और इसमें अमेरिका और इंडस्ट्रियलाइज्ड वेस्ट जो है, वेस्टर्न यूरोप जो है, ये तमाम दुनिया को एक मंडी की निगाह से देखता है, हिंदुस्तान की तरफ ये हिर्स की निगाह से देखता है कि देखिए एक अरब आबादी है, कितने अब कितने लोग हैं, इसी तरह बर्मा की तरफ ये देखते हैं, तो बर्मा को भी अब इसी रैकेट में लाया जा रहा है। वहां बड़े सरमायाकारी के मंसूबे हैं और वहां बहुत ज्यादा ये कुछ होने वाला है
जी।
इस सारे कुछ की मुहाफिज वहां आंग सान सू ची होगी, तो इस सारे निजाम में आप देखेंगे कि हर जगह इंडिया आपके यानी नजदीक है, वहां भी आप देखेंगे कि हर जगह इस मादी ये जो एक रैट रेस है, ये जो एक न खत्म होने वाली एक ऐसी रेस है जिसको अल्लाह ताला ने कुरान शरीफ में फरमाया कि अल्हाकुमुत तकासुस हत्ता ज़ुरतुमुल मकाबिर, यानी ये एक ऐसी रेस होती है जो बस तब खत्म होती है जब इंसान मकबरे पर पहुंचे, तब तक खत्म नहीं होती।
बहुत शुक्रिया आपका।
ये रेस जो है मादी रेस, तो इसमें आप देखेंगे कि ہر جگہ مسلمان جو ہے وہ دے آر لیفٹ آؤٹ, وہ اس میں محروم ہوتے جا رہے ہیں.
بہت شکریہ آپ کا.
یہ مسئلہ ہے. تو یہ برما کا یہ مقصد ہوگا کہ برما ایک ایسا برما جو مسلمانوں سے خالی ہو, ایک ایسا برما پیدا کرنا, ایک ایسا برما تیار کرنا.
نوازی صاحب جی, میں پھر حاضر ہوں گا آپ کی خدمت میں. چلتے ہیں ایک بار پھر دہلی. البتہ اسٹوڈیو سے تمہارا رابطہ برقرار نہیں ہو سکا, لیکن تسلیم رحمانی صاحب سے ٹیلیفونی رابطہ اس وقت برقرار ہے. تسلیم رحمانی صاحب, معذرت آپ سے. میں آپ سے یہ سوال کرنا چاہوں گا کہ برما کی جب تاریخ پر نظر ڈال لی جاتی ہے, اور خاص طور پر برما کے مسلمانوں کی یا موجودہ میانمار کے مسلمانوں کی, یہ تو بارہا اور بارہا حکومت کی طرف سے اور بدھسٹوں کی طرف سے ان پر ظلم ستم ڈھائے گئے, لیکن اس بار جو مظالم ڈھائے جا رہے ہیں ان کی نوعیت کچھ اس طرح کی نظر آ رہی کہ گویا بدھسٹوں نے اور حکومت نے مل کر یہ فیصلہ کر لیا کہ اس بار غالباً برما سے یا میانمار سے مسلمانوں کو صفایا کر ہی دینا. تو کیا یہ اس طرح کے عزائم واضح نظر آ رہے ہیں آپ لوگوں کو وہاں دہلی میں بیٹھے ہوئے؟
دیکھیے, میں عرض کروں گا کہ برما کی جو تاریخ ہے, 13,000 سال سے انسانی آبادی کے ثبوت برما میں موجود ہیں, لیکن برما میں امن قائم کبھی بھی نہیں رہا. 1824 میں انگریزوں کے تسلط کے بعد برما کو ہندوستان کا ایک صوبہ بنا دیا گیا تھا, اور وہ صوبے کی حیثیت سے 1837 تک قائم رہا. اور جس دوران یہ صوبہ تھا, اس دوران ہندوستان کے اکثر تاجر بھی اور مزدور بھی برما میں لے جا کے بسائے گئے تھے, بالکل اسی طریقے سے جس طرح مشرقی ہندوستان سے بڑی تعداد میں ترینات میں, سورینام میں, گیانا میں, دوسرے لیٹن اور کیریبین کنٹریز میں لے جائے گئے تھے, ویسے ہی برما میں بھی لے جائے گئے تھے. یہ وہاں کھیتی کرتے, اور آج بھی برما میں مسلمانوں کی جو حالت ہے وہ فورسڈ لیبر کی جو ٹرم ہے وہ برما سے ہی آئی ہے. فورسڈ لیبر کا کام وہاں پر مسلمان کرتے رہے ہیں. 20 لاکھ سے زائد کی اراکان کے جو صوبہ مشرقی بنگال جو ہمارے ویسٹ بنگال سے بھی ملتا ہے ہندوستان کے, اور ڈھاکہ سے بھی ملتا ہے, وہاں 20 لاکھ کی آبادی ہے تقریباً. رنگون کی جو اکثر جو راجدھانی میں جو تجارتی چیزیں ہیں وہ بڑی چیزیں بہت سے مسلمانوں کے ہاتھوں میں وہاں موجود ہے. ابھی جو اس وقت یہ 3 جون سے یہ جو سلسلہ شروع ہوا ہے, میں براہ راست ابھی بھی رابطے میں ہوں ہندوستان میں جو برمائی ایمبیسیڈر ہیں ان کو میں خط لکھ چکا ہوں, کئی بار اس کے کچھ جواب بھی آئے ہیں جو بالکل سرکاری نوعیت کے جواب ہوا کرتے ہیں. وہ میں نے ان سے یہ بھی کہا ہے کہ اگر سب کچھ صحیح ہے تو ہندوستانی مسلمانوں کے ایک بڑے وفد کو برما میں دورہ کرنے کی اجازت دی جانی چاہیے. اس کے لیے انہوں نے مجھے انتہائی غیر ڈپلومیٹک جواب بھیجا کہ آپ اپنے ہائی کمیشن سے وہاں رابطہ قائم کیجئے برما میں. بہرحال یہ سب چیزیں اپنی جگہ. ابھی کچھ دن پہلے یہاں دلی میں ہم نے برمائی ایمبیسی کے سامنے کافی بڑا مظاہرہ بھی آرگنائز کیا تمام مسلم تنظیموں نے ہندوستان کی. مسئلہ صرف یہ ہے کہ وہ یہ چاہتے ہیں کہ 1824 میں, وہاں کے صدر کا کہنا ہے کہ جو لوگ 1824 میں برما میں رہا کرتے تھے وہ تو برما کے شہری ہیں, اور 1824 کے بعد کے جتنے لوگ ہیں وہ برمائی شہری نہیں ہیں. اب یہ سمجھنے کی بات ہے کہ 1824 میں وہاں مسٹر لونگ کا راج ہوا کرتا تھا جو ایک کنگڈم تھا, اور اس کے بعد پھر وہاں پر وہاں کی سیاسی تاریخ بدلی ہے. ایک جو اب ہوا ہے یہ 2012 میں جو ایک چینج آ رہا ہے اس کے پیچھے ایک پس منظر کو سمجھنا چاہیے کہ کس طریقے سے جو آنگ سو کوئی کو جو رہا کیا گیا ہے, 1990 کے الیکشن کو کلعدم قرار دے دیا تھا, بالکل اسی طرح یہ ذہن میں رہنا چاہیے, بالکل اسی طریقے سے جیسے حماس کے الیکشن کو فلسطین میں قبول نہیں کیا گیا تھا, اسی طریقے سے فوجی جنتا نے برما کے الیکشن کو قبول نہیں کیا تھا. تو 2011 اور 2012 میں وہ کون سے حالات اچانک پیش آئے ہیں کہ اس الیکشن کو بھی قبول کیا جا رہا ہے اور ان کو, ان محترمہ کو نیشنل ڈیموکریٹک.
رحمانی صاحب تو کیا یہ سمجھا جائے, کہ امریکہ اور مغربی ملکوں نے برما یا میانمار کی حکومت پر عائد جو پابندیاں اٹھا لی ہیں,
میں
وہ کہ تو کیا
رہا ہوں, انہوں نے جو کائن جو قبیلہ تھا جو ان کے ساتھ باقاعدہ برسر پیکار رہا, 1948 میں پہلی لڑائی کرسچنز تھے کائن, انہوں نے شروع کی تھی اور وہ جاری تھی اب تک. اب آ کے 1911 میں انہوں نے اس قبیلے کے ساتھ باقاعدہ معاہدہ کیا ہے. معاہدہ کرنے کے بعد جو 39,000 جنگی قیدی تھے کرسچن,
उनको रिहा किया है, उनको सरकार में शामिल किया है, उनसे ना अमन वो ना जंग मुआहदा किया है, अमन के मुआहदे किए हैं, और अब उन्होंने ऐलान किया है कि हम एक नए बर्मा की तामीर करना चाहते हैं। तो ये कड़ियां मिला ली जाए कि जो क्रिश्चियन कम्युनिटी वहां की थी, जो बरसरे पैकार रही, आज उससे मुआहदा कर लेने के बाद, और यूरोपियन यूनियन की जो सैंक्शन है, ये जहन में रहना चाहिए, यूरोपियन यूनियन की जितनी सैंक्शन थी उनका डाइल्यूशन उसी के बाद हुआ है जब इनका क्रिश्चियंस के साथ मुआहदा हो गया बर्मा की हुकूमत का, उसके बाद वो सैंक्शन का पार्शली लिफ्ट की गई है। अभी कुछ दिन पहले यूरोपियन यूनियन ने फिर से कहा है कि मुसलमानों पर जो वहां पर जुल्म, जो वहां खाना जंगी की कैफियत है, वो तजारती मफादात को नुकसान पहुंचा सकती है, इसलिए हम सैंक्शन को रीइम्पोज कर सकते हैं। और उस स्टेटमेंट के बाद यूरोपियन यूनियन के ये मिसिस सुई ने वहां पर पार्लियामेंट में परसों ये ऐलान कि परसों पहली बार लंदन में, अंद्राबी साहब को याद होगा कि लंदन में उन्होंने ये कहा था कि क्या रोहिंग्याज बर्मा के शहरी हैं, मुझे तो मालूम नहीं, लेकिन अब परसों जब उन्होंने ओथ लिया है बर्मा की पार्लियामेंट में, तो उन्होंने कहा है कि हमारी जिम्मेदारी है कि हम अकलियतों को तहफ्फुज फराहम करें, पहली बार उन्होंने कहा है। और ये कहने का पस मंजर यही है कि यूरोपियन यूनियन ने बड़ी सख्त ताकीद की है कि अगर अमन कायम नहीं हुआ तो तजारती मफादात को नुकसान पहुंचेगा, इसलिए अमन का कायम किया जाना जरूरी है।
रहमानी साहब एक बात और, रहमानी साहब आप ही से एक बात और पूछना चाहूंगा, अभी हमारे शहबाज साहब ने भी इशारा किया और अंद्राबी साहब ने भी कि आसाम में जो कुछ हो रहा है कहीं इसका ताल्लुक बर्मा से तो नहीं है, और जब मनमोहन सिंह के इस बयान पर नजर डाली जाती है जिसमें उन्होंने कहा है कि आसाम की सूरत हाल इंतहाई पेचीदा है, अभी जब तक इसका बगौर जायजा नहीं लिया जा सकता उस वक्त तक हम इस सिलसिले में कुछ नहीं कह सकते, तो ये जो उन्होंने कहा है कि आसाम की सूरत हाल पेचीदा है, इसका कहीं कोई ताल्लुक उस पेचीदगी से तो नहीं जो बर्मा में?
मेरा अगला स्टेप वही है, देखिए मैंने अर्ज किया कि जो क्रिश्चियन कम्युनिटी बर्मा में थी उससे मुआहदा होने के बाद रोहिंग्यान कबीले पर यह जुल्म ढाया जाना शुरू किया कि 20,000 को कत्ल किया जा चुका है, 2,00,000 लोग अभी वहां पर बांग्लादेश की सरहद पे मौजूद हैं, और कुछ लोग कश्तियों के अंदर नो मैन लैंड पे पड़े, रोटी पानी कपड़ा मकान दवा सैनिटेशन कुछ नहीं उनके पास। इसी तरीके से हिंदुस्तान में जो रंगून का बिल्कुल बर्मा का पड़ोसी रियासत है आसाम, वहां पर जो बोडोज हैं, ये जहन में रहना चाहिए कि बोडोज भी क्रिश्चियन कम्युनिटी से ताल्लुक रखते हैं। तो एक तरफ बोडो क्रिश्चियन, और बोडो क्या चाहते हैं, बोडो को बोडो टेरिटोरियल काउंसिल बना के दे दी गई, उनके हाथ में फंड दे दिए गए, बोडो हिंदुस्तान की रूलिंग पार्टी कांग्रेस के एलाइज है वहां पर, असम की सरकार में कांग्रेस बड़ा फैक्टर है, कांग्रेस के पास एब्सोल्यूट मेजोरिटी है, इसके बावजूद भी जरूरत ना होने के बावजूद बोडोज को सरकार ने एलाइज बनाया है, उनको फंड प्रोवाइड किए हैं, अब उनकी प्रॉब्लम यह है कि उनके पास जमीन नहीं है, और उन्होंने एतराफ किया है इसका मुख्तलिफ मीडिया के सेक्शंस में कि हमारे पास जमीन नहीं है। वो जमीन हासिल करने के लिए वहां से बंगाली के नाम पर, इलीगल माइग्रेंट के नाम पर मुसलमानों को खदेड़ा जा रहा है, और कत्लेआम नहीं किया जा रहा बल्कि पहले उनको बाहर निकाला जा रहा है डरा धमका के, पिस्तौल दिखा के, दो एक लोगों को कत्ल करके, और जब वो वहां से चले जाते हैं तो कैंप्स के अंदर तो तमाम उनके मकान जला दिए जाते हैं, उनके माल और असबाब को लूट लिया जाता है कि किसी सूरत अगर ये वापस आने की कोई सूरत इनकी पैदा हो तो इनके पास कुछ नहीं हो। तो जो सरकार कह रही है कि मसला पेचीदा, मसाइल सारे पेचीदा है, मसला यह है कि हिंदुस्तान की हमारी सरकार ने 1980 से लेके आज तक इस मसले की तरफ कोई तवज्जो ही नहीं दी। शहरियत का मसला हल करना सरकार का काम था, सुप्रीम कोर्ट के ऑर्डर थे कि सरकार हल करे, लेकिन सरकार ने वो हल नहीं किया, और आज वो बोडो क्रिश्चियनिटी के तार म्यांमार के क्रिश्चियंस के साथ मिले हुए हैं, इसके सबूत हमारे पास मौजूद हैं, बार बार आसाम से लोग हमें ये बता रहे हैं कि क्रिश्चियन कम्युनिटी का ताल्लुक है। मैं खुद परसों गुवाहाटी जा रहा हूं और मुतासिरा इलाकों में कुछ इमदाद लेके जा रहा हूं, मजीद हालात वहां से हमको मालूम होगा, लेकिन मैं ये अर्ज करना चाहता हूं वर्ल्ड के पूरे दुनिया के मुसलमानों के सामने, OIC ने मीटिंग बुलाई है, हमको मालूम है कि OIC ने जो है ऑर्गेनाइजेशन ऑफ इस्लामिक कंट्रीज की मीटिंग 14 और 15 अगस्त को हो रही है, एक इमरजेंसी एक्स्ट्राऑर्डिनरी मीटिंग, लेकिन उस मीटिंग में बर्मा का और असम का मसला नहीं है, वो सीरिया के इशू पे बुलाई है, इमरजेंसी मीटिंग सीरिया के इशू पे बुलाई है सऊदी अरब के किंग साहब ने, और उसमें बर्मा के इशू को टैग किया है। ये जो मुजरिमाना अंदाज है काम करने का, ये है सबसे ज्यादा तकलीफ दे बात कि लाखों मुसलमान इस वक्त दुनिया के मुख्तलिफ कोनों में तड़प रहे हैं और वो ये चाहते हैं कि उनको अमन के से बाइज्जत जिंदगी गुजारने का मौका मिले। उनका कत्लेआम किया जा रहा है, गैर इंसानी अंदाज जिंदगी है जो गुजारने पे उन्हें मजबूर किया जा रहा है। और हमारे दुनिया में मुस्लिम शहंशाहियतें अमेरिका का राग अलाप रही है। अमेरिका और यूनाइटेड नेशंस के ताउन से ये कत्लेआम दुनिया में जारी किया जा रहा है। यही मौका था और यही वक्त था कि दुनिया की इस्लामी कहलाई जाने वाली मुस्लिम ममलिकतें खड़ी होती और अपने रिसोर्सेज से इनकी हिमायत और दादरसी करती। लेकिन उन्होंने मुजरिमाना खामोशी इख्तियार की, गफलत का सबूत दिया। आज इंटरनेशनल
रहमानी साहब अगला साल में आप ही से करना चाहूंगा। आज मैं कुछ अखबार देख रहा था तो उसमें एक अजीब गरीब बात थी और जाहिर है कि हिंदुस्तान की जो गंगा जमनी तहजीब है उसके ऐन मुताबिक भी थी कि जहां जो फसाद ज्यादा इलाके हैं कोकराझार या धुबरी वगैरह, यहां पर एक बैंक मुलाजिम जो हिंदू फिरके से ताल्लुक रखता था, जब वो निकला तो उसको मुसलमानों ने पनाह दी कि कहीं उसको कहीं कत्ल न कर दिया जाए। और इसी तरीके से कुछ दो रोजादार मुसलमान कहीं नमाज पढ़ रहे थे तो उसको बुला के हिंदू फिरके के लोगों ने अफ्तार कराया। तो इन लोगों का जो कैंपों में उनका कहना यह है कि हमारे यहाँ हिंदू और मुसलमान का कोई मसला नहीं है, ये कुछ अनासिर हैं जो मुनज्जम तरीके से इस तरह की जो है वो फिरका वारियत फैला रहे हैं। इस सिलसिले में आपका क्या कहना
है? नहीं, मैं ये कहना चाहता हूँ कि अनासिर जो हैं ये सरकारी अनासिर हैं। हिंदू, मैं ये अर्ज कर दूं कि इस वक्त 4 लाख लोग असम में कैंपों में जिंदगी गुजारने पर मजबूर किए गए हैं। पिछले एक हफ्ते में 19 जुलाई से लेके अब तक 4 लाख लोग, ये दुनिया की तारीख का सबसे इंदोनाक वाकया है कि सिर्फ इतने कम अरसे में एक हफ्ते के अंदर 4 लाख लोगों को अपने मकानों से दरबदर करके कैंपों में भेजा गया हो। और इन 4 लाख लोगों में तकरीबन 3 लाख के करीब लोग मुसलमान हैं और 1 लाख के करीब गैर मुस्लिम भी हैं, जो नॉन बोडो हैं। 1 लाख नॉन बोडो जो गैर मुस्लिम है वो भी उन्हीं कैंपों में रह रहे हैं। और हिंदुस्तान का मिजाज रहा है, आपने गंगा जमनी तहजीब का लफ्ज इस्तेमाल किया है, हिंदुस्तान में हिंदुओं और मुसलमानों के बीच अवाम के अंदर किसी किस्म की कोई मुनाफरत नहीं होती। जितनी मुनाफरत होती है वो सियासी सतह पर, और जो इंटरेस्टेड पार्टीज हैं जो अपनी मफाद बरारी की खातिर मुख्तलिफ साजिशें रचा करते उन लोगों की वजह से नफरत की दीवारें खड़ी होती हैं। अवाम के बीच नफरत पहले भी कभी नहीं थी, आज भी कभी नहीं है। इस किस्म के शदीद हालात में भी मोहब्बत और यगानगत के हजारों नमूने, आपको एक या दो नमूने, आप बाहर बैठे हैं इसलिए अंदाजा होगा, लेकिन हम लोग वहां जाते हैं तो बचश्मे खुद देखते हैं कि किस तरह से लोग बगैर मजहब का की लिहाज और परवाह किए हुए एक दूसरे की हिमायत और एयानत किया करते। लेकिन वो सिर्फ आवाम के अंदर है। तरुण गोगोई साहब हिंदुस्तान,
बहुत शुक्रिया आपका। मैं वक्त मिला तो फिर हाजिर होऊंगा। रहमानी साहब बहुत शुक्रिया आपका। शहबाज साहब गुफ्तगू काफी दुलानी हो गई है रहमानी साहब से, बात से बात निकलती गई। ये जो अरब ममालिक हैं खासतौर पर सऊदी अरब और कतर, जैसा कि अभी बहुत ही दर्द दिल कर रहे थे रहमानी साहब, इनको क्यों साफ सुन गया है म्यांमार के मसले पर, बर्मा के मुसलमानों का जो कत्लेआम हो रहा है इस बड़े पैमाने पर, ये क्यों नहीं बोल रहे?
देखिए, ये सिर्फ नाम निहाद मुसलमान है। देखिए, फजला फिलिस्तीन का ले लीजिए आप, आज तक जो फिलिस्तीन का जो है बहुत ही क्रॉनिक इशू है मुस्लिम दुनिया के लिए। आज तक ये अरब दुनिया क्या की फिलिस्तीन के लिए, सऊदी अरब की हुकूमत क्या की फिलिस्तीन के लिए? सऊदी अरब की हुकूमत इतने भारी भरकम हथियार जो अमेरिका से खरीदा करती है, आया जो है किसी फिलिस्तीनी ग्रोह के हथियार एक मामूली बंदूक भी सप्लाई की है? नहीं। क्यों? बल्कि उसके बरखिलाफ जो है आए दिन जो है ये खबरें पाई जाती हैं कि अगर इसराइल अगर ईरान पे हमला करना चाहे तो सऊदी अरब की गवर्नमेंट को कोई एतराज नहीं है, बल्कि हम जो है उनको हमारी एयर स्पेस वगैरह का फ्लाई ओवर वगैरह रूट वगैरह मांगे तो वो भी देने की तैयार नहीं है। आप बताइए, आखिर वाखिर लोग मुसलमान हैं? इनके जो है वो तारीख से आप रोज अव्वल से देख लीजिए, ये जन्नतुल बकी जैसी मुकद्दस जगह को खराब करने वाले, आइन मासूमीन अंसलाम के मजारात को जो है नाबूद करने वाले, हत्ता के सहाबा इकराम रसूलुल्लाह के सहाबियों के मजारात हुआ करते थे उनको जो है नाबूद करने वाले, आए मुसलमान कहला सकते हैं लोग? ये नहीं, इनके सिर्फ नाम नहीं, हाँ मुसलमान हर जगह थी, जहां भी फितना बरपा है इन्हीं की तरफ से, अफगानिस्तान में हो तो इन्हीं की तरफ से, चेचन में हो तो इन्हीं की तरफ से, शाम में हो तो इन्हीं की तरफ से। अच्छा, किसके मफाद में है? अमरीका के मफाद में है, इसराइल के मफाद में है। इसराइल की बात आगे बात का इशारा करता चलो, क्योंकि ये भी जो है हमारे इतलात मिली है कि इसराइल जो है इस इलाके में जो बहुत ही हसास इलाका है, जो अरका जो अरकान वगैरह, हत्या कि हिंदुस्तान का जो सरहदी इलाका है जहां पर मिजोराम और बॉर्डर जो हिंदुस्तान का जो مشرقی شمالی مشرق حصہ جو ملتا ہے وہاں پہ جو اسرائیلی عوام اسرائیل کافی فعال ہو چکے ہیں اور جو ہے برما وغیرہ میں جو نفوذ کر چکے ہیں, نہ صرف جو ہندوستان کے جو ہے نارتھ ایسٹرن ایریاز وغیرہ میں, وہاں پہ جو ہے کافی جو وہاں کے جو لوکل ٹرائبز وغیرہ ہے اس میں ان کو کہا جاتا ہے کہ بنی اسرائیل کے جو گمشدہ جو قبائل ہے جو مہاجرت کر کے مغرب مشرق کی طرف چلے گئے تھے, ان کو یہ بتایا جاتا ہے کہ تم انہیں کے اولاد سے ہیں. اب دیکھیے وہ ڈی این اے وغیرہ ورنہ کتنی اس میں صداقت ہے, کتنی اس میں جو ہے واقعین جو ہے باوسو کام کیا جا رہا ہے, لیکن جو ہے وہ یہ باور کرنا چاہ رہے ہیں کہ تم بنی اسرائیل کی اولاد ہو, اور لہٰذا ان کا اصل مقصد یہ ہے کہ وہاں پہ اپنے ایجنٹس وغیرہ فراہم کریں تاکہ مسلمانوں میں جو ہے تفرقہ ڈالے جائیں, کیونکہ مسلمان اسلام ایسا مذہب ہے امنیت امن کا مذہب ہے, اسلام جو ہے چاہتا ہے کہ امنیت بخار رہے تو اس کو امنیت خراب کر دیا, یہ لوگ خراب جو ہے اپنا کوشش کر رہا ہے.
ناظرین وقت ہمارا بالکل ختم ہو چکا ہے, بہرحال آپ نے ہمارے معزز مہمانوں کی گفتگو سنائی, برق گرتی ہے تو بیچارے مسلمانوں پر, یہیں پر ہم اپنی گفتگو کو ختم کرتے ہیں, اجازت دیجیے, خدا حافظ, بہت شکریہ, خدا حافظ.